السلام عليكم ورحمة الله. أذان دي
الله أكبر الله فسوف يلقون غيا فسوف يلقون غيا إلا من تاب وآمن وعمل صالحا وعمل صالحا فأولئك يدخلون الجنة ولا يظلمون شيئا ولا يظلمون شيئا جنات عدن التي وعد الرحمن عباده بالغيب إنه كان وعده ماتيا سورة مريم مريم آيات 60-62 آج خدا تعالیٰ کے فضل کے ساتھ دنیا کی مختلف بعض جماعتوں میں یا اجتماعات منعقد ہو رہے ہیں یا مجالس شورا، اور ایک مجلس شورا کل بھی ہوگی، اس سلسلے میں مجھے مختلف متعلقہ جماعتوں کی طرف سے یہ خصوصیت سے پیغام ملا ہے کہ اگر آج کے جمعہ میں ہمارا ذکر کرتے ہوئے بھی کچھ نسائے ہو جائیں تو ہم ممنون ہوں گے. ان میں ایک تو صوبہ سرحد ہے جس کا سب سے پہلے پیغام ملا تھا، پھر یوگینڈا ہے. ان دونوں جگہوں میں جلسہ سالانہ منعقد ہو رہا ہے، سالانہ صوبہ سرحد کا تو جماعتوں کا چوتھا جلسہ سالانہ ہے، یہاں بھی یوگینڈا میں بھی جلسہ سالانہ ہے. جماعت جرمنی میں مجلس شورا ہو رہی ہے، اور مجلس اطفال احمدیہ ضلع اٹک کا سالانہ تربیتی اجتماع ہو رہا ہے. کل سے جماعت اسپین کی مجلس شورا پیدر آباد میں شروع ہوگی. تو دو حصے ہیں، ایک تو اجتماعات کے اور ایک شورا کے. سب سے پہلے تو میں اجتماعات کو پیش نظر رکھتے ہوئے بعض نصیحتیں ان احباب و خواتین و بچوں کو جو ان اجتماعات پر جمع ہوئے ہیں کرنی چاہتا ہوں، اور اسی حوالے سے جماعت میں دنیا بھر کی جماعتوں کو بھی وہی نصیحتیں ہیں، اور اس کے بعد پھر انشاءاللہ میں اس شورا سے متعلق چند بنیادی اہم امور پیش کروں گا. جن آیات کی میں نے تلاوت کی ہے ان کا تعلق تربیت سے ہے، اور تربیت کے ایک ایسے حصے سے ہے جس کا قوموں کی زندگی اور بقا سے تعلق ہے. اللہ تعالیٰ فرماتا ہے خلف من بعدہم خلف اضاعوا الصلاۃ واتبعوا الشہوات. وہ نیک لوگ تھے جنہوں نے اپنے پیچھے بعض ایسی اولادیں چھوڑی جنہوں نے نماز کو ضائع کر دیا. واتبعوا الشہوات ہے، اور شہوات کی، اپنے نفسانی خواہشات کی پیروی کرنے لگے. فسوف یلقون غیا، تو ضرور و عن قریب اس کا بد نتیجہ غیا کی صورت میں دیکھیں گے. ہاں وہ لوگ مستثنا ہیں جو نیک لوگوں کے اولاد ہوئے اور پھر خود بھی توبہ کی اور ایمان لائے، یعنی اثر نو ایمان لائے، اپنے ایمانوں کو تازہ کیا. وعمل صالحاً، اور نیک اعمال کرتے ہوئے زندگی گزاری. فاولئک یدخلون الجنۃ ولا یظلمون شیئا، یہ لوگ جنتوں میں داخل کیے جائیں گے، جنت میں داخل کیے جائیں گے، اور ان کے اعمال میں کوئی کمی نہیں کی جائے گی، یعنی اعمال کی جزا میں کوئی کمی نہیں کی جائے گی. جنات عدن اللتی وعد الرحمن عباده الغیب، یہ ہمیشگی کی جنتیں ہیں. اللہ رحمان خدا نے اپنے بندوں سے غیب سے ان جنتوں کا وعدہ فرمایا ہے. انہ کان وعدہ ماتیا، اور یقیناً اللہ کا وعدہ ضرور لایا جاتا ہے. مراد یہ ہے کہ جب خدا ایک وعدہ کر لیتا ہے تو وعدہ جس سے وعدہ کیا جاتا ہے وہ اس معاملے میں بے اختیار و بے بس ہو جاتا ہے، اور خدا نے ضرور وعدہ پورا کر کے اس کے سامنے حاضر کر دینا ہے. بس یہ جنتیں ایسی ہیں گویا زبردستی ان میں داخل کیا جائے گا. یعنی خواہش تو ہر انسان کی ہوگی، لیکن خواہش کرنے والے سے زیادہ اللہ کو ان کو جنتوں میں داخل کرنے کا شوق ہوگا. یہ مضمون ہے جو ماتیہ کے ذریعے بیان فرما دیا گیا. یعنی میزبان کو مہمان سے بڑھ کر مہمان کی عزت افزائی کا شوق ہے اور تمنا ہے، اور وہ ضرور اس تمنا کو پورا کر کے رہے گا. اس سلسلے میں لفظ غیہ خاص توجہ کا محتاج ہے، اس لیے میں نے وہاں اس کا ترجمہ نہیں کیا، بلکہ یہ ذکر کیا کہ ایسے لوگ جو نیک لوگوں کی اولاد ہوں مگر نمازوں کو ضائع کر دیں اور اپنی نفسانی خواہشات کی پیروی شروع کر دیں، وہ ضرور بالآخر غیہ تک پہنچتے ہیں. غیہ کا ترجمہ ہے عبدالعال، ایک ترجمہ ہے عبدالعال یعنی گمراہی، یعنی ان کا گمراہی کی طرف سفر شروع ہو جاتا ہے. پھر ہے الخیب، وہ ضرور ناکامی کا منہ دیکھتے ہیں. پھر اس کا ترجمہ ہے الانہماق فی الجہل، بے وقوفی اور جہالت میں وہ اپنا وجود کھو دیتے ہیں، یعنی کامل طور پر بے وقوفی اور جہالت کے ہو رہتے ہیں، غرق ہو جاتے ہیں جہالتوں میں، الہلاک اور ہلاکت. بس وہ قومیں جن کا آغاز مذہبی ہو اور جن کا آغاز اللہ کے حضور تقویٰ کے ساتھ شروع ہوا ہو، ان لوگوں کی اولادیں اگر نماز سے ہٹ جائیں اور نفسانی خواہشات کی پیروی شروع کر دیں تو یہ وہ انجام ہیں جن تک وہ ضرور پہنچیں گے. اور جہاں تک ہم نے اس دور میں، یعنی حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے زمانے میں، جماعتوں کے حالات کا مطالعہ کیا ہے اور غور کیا ہے، بلا شبہ یہ آیت ہر پہلو سے صادقاتی دکھائی دیتی ہے. واقعہ یہ ہے کہ نیک لوگ جو خدا تعالیٰ کے فضل اور رحم کے ساتھ خود ایمان لاتے ہیں اور ایک سچائی کو قبول کرتے ہیں، وہ شاذ و نادر کے طور پر ضائع ہوتے ہیں، ورنہ ان کی بھاری اکثریت کامل وفا کے ساتھ آخر تک اس پیغام سے چمٹی رہتی ہے اور ہر لمحہ وہ تقویٰ اور نیکیوں میں ترقی کرتے چلے جاتے ہیں. ان کے ضائع ہونے کا کوئی خطرہ نہیں. کبھی بھی آپ نے نہیں دیکھا ہوگا کہ انبیاء کی جماعتیں خود ضائع ہو گئی ہوں. ہاں، جب انبیاء کی جماعتیں گزر جاتی ہیں، نئی نسلیں ان کی جگہ آتی ہیں، تو وہاں سے خطرات شروع ہوتے ہیں. بس قرآن کریم نے یہاں قومی بقا کا فلسفہ بیان فرمایا ہے اور ان ٹھوکروں سے متنبہ کیا ہے جن کے نتیجے میں قومیں بالآخر تنزل، جہالت، گمراہی اور جہل اور ہلاکت کا شکار ہو جایا کرتی ہیں. بس وہ تمام جماعتیں جو آج ان اجتماعات میں تربیت کی غرض سے حاضر ہو رہی ہیں، جن کا میں نے ذکر کیا ہے، اور وہ تمام جماعتیں بھی جو اس خطبے کو سن رہی ہیں، ان کو میں خصوصیت کے ساتھ اس آیت کے مضمون کی طرف متوجہ کرتا ہوں. ہمیں، یعنی اس صدی کے سر پر کھڑے ہوئے لوگوں کو، ایک نئے زمانے کے چیلنج کا سامنا ہے. ہم ایسے جوڑ پر کھڑے ہیں جہاں ایک نسل ہی نہیں بلکہ ایک نسل کے بعد دوسری نسل بھی تقریباً گزر چکی ہے. صحابہ کا زمانہ ختم ہوا اور شاذ کے طور پر برکت کے لیے دیکھنے کو ملتے ہیں، اور وہ کبار تابعین جو صحابہ کے تربیت یافتہ تھے وہ بھی اکثر گزر چکے ہیں، اور تابعین کا وہ گروہ باقی ہے جو چھوٹی عمر کا تھا، اور ابھی اللہ کے فضل سے تابعین کا ایک طبقہ دنیا کی تمام جماعتوں میں نہیں تو بہت سی جماعتوں میں پھیلا ہوا دکھائی دیتا ہے، اور ان سے بڑی توقع اور امید ہے کہ وہ انشاءاللہ نیکی کی اعلیٰ روایات کو اگلی نسلوں میں جاری کریں گے. یہ وہ خطرناک جوڑ ہے جو دو صدیوں کا بھی جوڑ ہے اور نسلن بعد نسلن تیسرا جوڑ بنتا ہے، اور اس جوڑ کی اگر ہم نے حفاظت کی اور اس آیت کے مضمون، ان آیات کے مضمون کو پیش نظر رکھتے ہوئے ہم اپنی آئندہ نسلوں کے نگران ہوئے، تو انشاءاللہ تعالی ہمیں پھر کوئی خطرہ نہیں. صلات کی حفاظت کے متعلق میں ذکر کر چکا ہوں، آئندہ بھی انشاءاللہ اس مضمون پر روشنی ڈالوں گا. شہوات کے مضمون کو بھی پیش نظر رکھتے ہوئے میرا خیال ہے کہ انشاءاللہ آئندہ تربیتی خطبات دوں گا. آج محض یہ ذکر ہی کافی ہے کہ یہ دو خطرات کے نشان ہیں جن کو اللہ تعالیٰ نے واضح طور پر ہمارے سامنے کھول کر بیان فرما دیا اور تنبیہ کر دی. اب آگے ہم پر ہے کہ ہم چاہیں تو تنبیہ کو نظر انداز کر کے اپنے لیے ہلاکت کی راہ اختیار کر لیں، خواہ اس تنبیہ سے فائدہ اٹھائیں اور راہ راست پر قائم رہیں. اس زمن میں بہت سی نصیحتیں ایسی کی جا سکتی تھیں جن کے پیش نظر جماعتیں اپنی نسلوں کی حفاظت کرتی، اور سارا قرآن کریم اس مضمون سے بھرا پڑا ہے، لیکن میں نے آج خصوصیت کے ساتھ ایک آیت کو چنا ہے تاکہ اس مضمون کو کچھ آگے بڑھاتے ہوئے اس آیت کی روشنی میں آپ کو نصیحت کروں کہ کیسے نئی نسلوں کی حفاظت کی جاتی ہے. قرآن کریم نے جو بہت سے ذرائع بیان فرمائے ہیں، ان میں ایک ہے ذکر کا ذریعہ. وہ لوگ جو اپنے آبا و اجداد کا ذکر زندہ رکھتے ہیں ان کے آبا و اجداد کی عظیم خوبیاں نسل بعد نسل قوموں میں زندہ رہتی ہیں. وہ لوگ جو اللہ کا ذکر زندہ رکھتے ہیں صفات الہیہ ان قوموں میں نسل بعد نسل منتقل ہوتی رہتی ہیں. اور تربیت کی جان صفات الہیہ ہیں. بس اس پہلو سے اگر ہم اپنی آئندہ نسلوں کی ویسی ہی تربیت کرنا چاہتے ہیں جیسی پہلی نسلوں کی ہم نے دیکھی اور پہلی نسلوں نے ہماری کرنے کی کوشش کی, تو ایک مرکزی نصیحت کا نقطہ جو قرآن کریم نے پیش فرمایا ہے اس کو پلے باندھ لیں اور اس پر دل و جان سے عمل کرنے کی کوشش کریں. اللہ تعالیٰ فرماتا ہے فَإِذَا قَضَيْتُم مَنَاسِكَكُمْ فَاذْكُرُوا اللَّهَ كَذِكْرِكُمْ آبَاءَكُمْ أَوْ أَشَدَّ ذِكْرًا, کہ جب تم مناسک کی حج سے فارغ ہو جایا کرو فَاذْكُرُوا اللَّهَ كَذِكْرِكُمْ آبَاءَكُمْ, پھر تم اللہ کا ذکر کیا کرو ویسے جیسے تم اپنے آبا کا ذکر کرتے ہو. أَوْ أَشَدَّ ذِكْرًا, بلکہ اس سے بھی بہت بڑھ کر ذکر. حج کے وقت انسان یوں معلوم ہوتا ہے جیسے خدا کی گود میں ہے اور ہر طرف سے نیکیوں نے اس کو گھیرا ہوتا ہے. حج سے فارغ ہونے کے بعد پھر دنیا میں واپس لوٹتا ہے اور اس وقت خطرات درپیش ہوتے ہیں. ان خطرات سے بچنے کے لیے خدا تعالیٰ نے یہ نصیحت فرمائی ہے کہ ذکر الہی پر زور دو اور ذکر اس طرح کرو جس طرح تم اپنے آبا کا ذکر کرتے ہو. اور جب ایک نسل جو صحابہ کی نسل ہے وہ گزر جاتی ہے تو اگلی نسل میں ویسے ہی ایک قسم کا ماحول پیدا ہوتا ہے جیسے حج سے باہر آ گیا ہوں, جیسے دوبارہ زمانے کے خطرات کے سامنے ان نسلوں کو پیش کر دیا گیا ہو. اس وقت بھی یہی مضمون کار فرما ہوگا اور حفاظت کا یہی ایک طریق ہے جو کارآمد ثابت ہو سکتا ہے. ذکر میں پناہ لو. ذکرکم آباکم کا مضمون سمجھنے کے لائق ہے. دنیا میں جتنی قومیں ہیں وہ اپنی اعلیٰ روایات کی حفاظت اپنے ہی قومی ہیروں اور بزرگوں کا ذکر کر کے کیا کرتی ہیں. اگر قوموں کی تاریخ سے ان کے آبا کا ذکر مٹا دیا جائے اور فراموش کر دیا جائے تو وہ قومیں اپنی ان تمام روایات کو بھول کر ان رستوں کو کھو دیں گی جن روایات پر چلتے ہوئے ان کے آبا نے بعض رستوں پر قدم مارے تھے اور ترقیات ان کو نصیب ہوئی تھیں. بس ذکر کا مضمون تربیت آئندہ نسلوں کی تربیت کے ساتھ ایک بہت گہرا تعلق رکھتا ہے. یہاں جو فرمایا گیا ذکرکم آباکم تو مثال تو دی ہے دنیا کے ذکر کی, لیکن مذہبی تعلق میں نصیحت ہے. اس لیے ہمیں ذکرکم آباکم کی بھی وہ تشریح کرنی پڑے گی جو قرآنی آیات کے مطابق ہو اور قرآن کے مضمون کے مطابق ہو. اگر دنیا کی قوموں سے کہا جائے کہ تم اس طرح ذکر کرو جس طرح تم اپنے آبا کا ذکر کرتے ہو تو مختلف قومی ہیرو ان کے ذہن میں ابھریں گے, مگر جب مذہبی دنیا میں گفتگو ہو, جب حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو مخاطب فرمایا گیا ہو اور آپ کے غلاموں کو مخاطب فرمایا گیا ہو, تو ذکرکم آباکم کا مضمون ایک اور رنگ اختیار کر جاتا ہے. یہ ذکر ہمیں قرآن کریم میں ملتا ہے. حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے آبا کا ذکر ملتا ہے, ابراہیم کا ذکر ملتا ہے, نوح کا ذکر ملتا ہے, آدم کا ذکر ملتا ہے, اور ابراہیم کے بعد نسل بعد نسل ان اولادوں کا ذکر ملتا ہے جنہوں نے اپنے آبا کے ذکر کی حفاظت کی تھی. بس یہ ذکر اللہ کے ذکر کے ساتھ اس طرح مل جاتا ہے جیسے دو چیزیں ایک دوسرے میں پیوستہ ہو کر یکجان ہو جائیں اور ایک کا دوسرے سے فرق نہ رہے. تو اپنے بزرگ آبا کے حوالے سے اپنی اعلیٰ روایات کو زندہ رکھو اور ذکر الہی میں اور بھی زیادہ شدت اختیار کرو. چنانچہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا نصیحت کا یہی طریق تھا. بزرگوں کے حوالے سے, نیک لوگوں کے حوالے سے نصیحت فرمایا کرتے تھے اور بزرگ آبا کے ذکر کو تفاخر میں شمار نہیں فرماتے تھے بلکہ پسندیدگی کی نظر سے دیکھتے تھے. چنانچہ ایک موقع پر جب آپ کی دو ازواج مطہرات میں کچھ اختلاف ہوا, ایک نے دوسری کو تانا دیا کہ تم تو یہودن ہو, یہودی نسل سے ہو. حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی حضور جب شکایت کی گئی تو آپ نے فرمایا کہ تم کیوں غم کرتی ہو, تمہیں یہ جواب دینا چاہیے تھا کہ میرا خاوند بھی خدا کا رسول ہے اور میرے باپ دادا بھی خدا کے رسول تھے, تو تم مجھے کیا تانا دیتی ہو. بس یہ ذکرکم آباکم کی ایک مثال ہے, بزرگوں کا ذکر جن کا تعلق خدا سے باندھا گیا ہو وہ تفاخر میں داخل نہیں ہے, اور مومنوں کو یہی زیب دیتا ہے کہ ایسا ہی ذکر کیا کریں, اور وہ ذکر خود بخود خدا کی طرف لے جاتا ہے. بس حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے ذکر کے انداز میں آپ کو کہیں عرب بڑے بڑے نامور لوگوں کا کوئی ذکر دکھائی نہیں دے گا, کہیں وہ ذکر نہیں ملے گا. وہ بڑے بڑے عرب رہنما اور ہیرو اور بڑے بڑے سردار جن کے ذکر سے عربی شاعری اٹھی پڑی ہے, ان کا کوئی ذکر حضرت محمد رسول اللہ کی زبان سے آپ کو نہیں ملتا. ان آبا کا ذکر ملتا ہے جن کا قرآن کریم میں ذکر موجود ہے, جن کا خدا سے تعلق تھا, اور وہ ذکر لازماً اللہ کے ذکر کی طرف لے جاتا ہے اور اشدہ ذکر بن جاتا ہے. چنانچہ آن حضرت صلی اللہ علیہ وسلم جب اللہ تعالیٰ کے ذکر پر خطاب فرمایا کرتے تھے تو بعض دفعہ اتنا جوش پیدا ہو جاتا تھا کہ ایک موقع پر جب کہ خدا کی صفات جلال و جمال کا ذکر فرما رہے تھے, ممبر کانپنے لگا جس پر آپ کھڑے تھے, اور روایت کرنے والے روایت کرتے ہیں کہ ہمیں ڈر تھا کہ یہ ممبر ٹوٹ جائے گا اس جوش کے ساتھ, لرستے لرستے یہ ممبر ٹوٹ کر زمین پہ جا پڑے گا, اور ہمیں ڈر تھا کہ آن حضور صلی اللہ علیہ وسلم کو گر کے چوٹ نہ آ جائے. تو اشدہ ذکرہ کا یہ مضمون ہے جو حدیث سے ہمیں سمجھ آتا ہے, یعنی آن حضور صلی اللہ علیہ وسلم کی سیرت سے ہمیں سمجھ آتا ہے کہ جب خدا کا ذکر آئے تو وہ ساری روح پر قبضہ کر لے, ایک غیر معمولی شان اور جلال انسان کے وجود میں پیدا ہو جائے, اس کا وجود خدا کے ذکر سے لرزنے لگے اور ماحول کو لرزہ برندام کرے, ایسی ریڈیائی لہریں پھیلا دے کہ دوسرے جن تک وہ لہریں پہنچیں وہ بھی ان سے غیر معمولی طور پر متاثر ہو کر اسی ذکر کے ساتھ ہم آہنگ ہو جائیں. یہ ہے اشدہ ذکرہ کا مضمون. اس کا تعلق جماعت احمدیہ کی موجودہ نسلوں کی تربیت کے ساتھ بہت گہرا تعلق ہے. میں نے دیکھا ہے کہ بہت سے ایسے بزرگ آبا و اجداد جنہوں نے حضرت مسیح موعود علیہ السلام کے زمانے میں یا آپ کے بعد خلافت اولیٰ یا خلافت ثانیہ میں بیعتیں کی تھیں اور غیر معمولی دینی ترقیات حاصل کیں, غیر معمولی قربانیاں دیں, ان کا ذکر اگلی نسلیں بھول رہی ہیں, اور ان کے ماں باپ بھی اس ذکر کو زندہ نہیں رکھتے, نتیجتاً وہ کتابوں کے پھول بنتے جا رہے ہیں, اور کتابیں بھی ایسی جن کو کم لوگ پڑھتے ہیں. بس یہ انداز جو ہے یہ زندہ رہنے کا انداز نہیں ہے. قرآن کریم نے جو زندگی کا راز ہمیں سمجھایا ہے اس کی روح سے آپ کو اپنے آباء و اجداد کے ذکر کو لازماً زندہ رکھنا ہوگا. چنانچہ گزشتہ چند سالوں میں نے بار بار جماعتوں کو نصیحت کی کہ وہ سارے خاندان جن کے آباء و اجداد میں صحابہ یا بزرگ تابعین تھے ان کو چاہیے کہ اپنے خاندان کا ذکر خیر اپنی آئندہ نسلوں میں جاری کریں, مگر افسوس ہے کہ ابھی تک اس طرف کما حقہ توجہ نہیں دی گئی. مجھ سے جو خاندان ملنے آتے ہیں ان بچوں سے میں جب پیار کی باتیں کرتا ہوں تو یہ بھی پوچھا کرتا ہوں بسا اوقات کہ تمہارے دادا کا نام کیا ہے, تمہارے نانا کا نام کیا ہے. بس وہ ابو امی یا ممی ڈیڈی تک ہی رہتے ہیں, آگے نہیں چلتے. بہت ہی خطرناک بات ہے, اور ماں باپ سنتے ہیں اور ان کے چہرے پہ ہوائیاں نہیں اٹھتی بلکہ ہنس پڑتے ہیں کہ دیکھو جی اس کو تو اپنے نانا کا نام نہیں پتا, اپنے دادا کا نام نہیں پتا. یہ تو لطیفہ نہیں ہے, یہ تو المیہ ہے, یہ تو بہت ہی دردناک بات ہے. ان کو تو یہ بات دیکھ کر لرز جانا چاہیے تھا کہ جن کے ذکر کو زندہ رکھنا حقیقت میں ضروری ہے, جو ان کی آئندہ اخلاق کی آئندہ حفاظت کرے گا, उनके जिक्र से तो ये लोग गाफिल हैं, उनको पता ही नहीं हमारे आबाओजाद कौन थे, क्या हुए, क्या क्या कुर्बानियाँ उन्होंने दीन की खातिर दी। बस पहले जिक्र कुम आबाकुम के मजमून से बात शुरू करें और इन नेक लोगों के जिक्र को अपनी अपनी मजालिस में जिंदा करें, अपने अपने कौमों में इनके जिक्र को जिंदा करें और फिर हर ख़ानदान में इस जिक्र को जिंदा करें। फिर जैसा कि कुरान करीम ने फरमाया है, ये जिक्र लाजिमन जिक्र इलाही में तब्दील होगा, क्योंकि इनके जिक्र की तो जान ही अल्लाह के ताल्लुक में है। ये वो पाक नस्लें हैं जो खुदा की हो चुकी थी, उनका कोई तशख्स खुदा के सिवा दिखाई नहीं देता। अब हज़रत साहबज़ादा अब्दुल लतीफ़ साहब शहीद की बात करें तो हरगिज़ ज़हन में उनके किसी किस्म के आबा अजदाद खानदान कौमियत का कोई तसव्वुर ज़हन में नहीं आता। एक ऐसा पाक आसमानी शहजादा दिखाई देता है जो कुल्ली अदन खुदा का हो चुका था, उसने अपने खून के एक एक कतरे से अपनी वफा साबित की है। इसको जिक्र कहते हैं, ज़िक्रकुम आबाकुम यानी मजहबी इस्तलाह में आबा का जिक्र करना। और ये जिक्र तो खुदा पर ख़त्म होता है और खुदा के अलावा इस जिक्र की हकीकत कोई नहीं रहती, जिक्र बनता ही नहीं। इन बुजुर्गों का जिक्र करके नामुमकिन है कि खुदा याद ना आए। बस इन मानों में आप अपनी अगली नस्लों की तरबियत करें। तरबियत के लिए मुझे पता है कि बहुत सी तकरीरें होंगी, मजामीन लिखे जाएंगे, नसीहतें होंगी, मगर ऐसी तकरीरें और ऐसी नसीहतें जो इल्मी लिहाज से कोशिश करके तैयार की गई हों, अगर उनमें दिल ना हो तो बेअसर होती हैं, कोई असर भी पैदा नहीं करती। वो एक लगन चाहिए तकरीरों में असर पैदा करने के लिए, जिसमें एक इंसान का सारा वजूद उस मजमून में शामिल हो जाए जो वो पेश कर रहा है। इसके बगैर ज़ुबान में असर पैदा नहीं हो सकता। और ये वो जिक्र है जो मैं बता रहा हूँ कि इस जिक्र के साथ कोई ज़ुबान भी असर के बगैर बाकी नहीं रह सकती। किसी लंबी चौड़ी तैयारी या मेहनत की ज़रूरत नहीं है, सिर्फ अपने तारीख के उन अवराक को खोलें, देखें तो सही कि पहले लोग कैसे थे और क्या थे, किन किन ख़ानदानों के बुज़ुर्ग किन किन कुर्बानियों के बाद अहमदियत में दाखिल हुए, अहमदियत में दाखिल होने के बाद उन्होंने क्या क्या कुर्बानियाँ दीं, किस तरह वफा के आला नमूने दिखाए, किस तरह आखिरी सांस तक वो खुदा के हो रहे और खुदा ही की खातिर वो जिए, खुदा ही की खातिर मरे। ये वो लोग हैं जिनके जिक्र को ज़िंदा करना ज़रूरी है। ये वो लोग हैं जो, जैसा कि मैंने बयान किया है, बेवफाई नहीं किया करते। शास के तौर पर इर्तदाद के कुछ नमूने इन नस्लों में मिलते हैं, बहुत ही कम, और वो भी इस वजह से कि उनके अंदर वो दीन दाखिल ही नहीं हुआ था, दुनिया की खातिर या किसी और धोखे में आकर वो दीन में दाखिल हुए और खाली आए और खाली वापस चले गए। लेकिन बहुत कम मिसालें हैं। भारी मिसालें वो हैं जो आखिर वक्त तक बावफा रहे, साबित कदम रहे, लेकिन आगे नस्लों में आपको या वो बात दिखाई नहीं देती, या बाद नस्लें दीन से सिरक कर दूर हट चुकी हैं और कोई रबता नहीं रहा। बस आज ज़रूरत है उनको खींच कर वापस लाया जाए और उनको खुदा की तरफ वापस लाने के लिए ये बेहतरीन तरीक अल्लाह ताला ने हमें समझा दिया है। खाली खुदा की उनसे बात करके देखें, उनमें कोई दिलचस्पी नहीं होगी। कई ऐसे लोग हैं जिनसे मेरा रबता हो चुका है, यानी सुबह सरहद के दौरे करता रहा हूँ, बांग्लादेश के दौरे करता रहा हूँ, और ऐसी देहाती जमातें हैं सियालकोट वगैरह की, वहाँ दौरों पर मैंने रबता करके देखा है। वो लोग जो खुश्क से हो चुके हों, जिनके दिल बुझ चुके हों, जिनमें वलवला बाकी ना रहा हो, उनसे बरह रास्त खुदा के मुतालिक बातें करें, नसीहत करें, कोई असर नहीं पड़ता। अगर उनको ये बताएं कि तुम्हारा बाप फलां था और ये किया करता था, तुम्हारे बाप ने अहमदियत के लिए ये कुर्बानियाँ दी, तो उनकी आंखों में एक शमा सी जलने लगती है, अचानक एक जान पैदा हो जाती है, इन्हमाक पैदा हो जाता है, और उस जिक्र के साथ फिर अल्लाह के जिक्र की तरफ उनको मुंतकिल करें तो बड़े शौक और ज़ौक़ के साथ आपके साथ कदम ब कदम आगे बढ़ते हैं। बस खुदा ताला ने इन मुर्दा दिलों को ज़िंदा करने का एक राज हमें सिखा दिया है। ऐसी बहुत सी नस्लें फैली पड़ी हैं सुबह सरहद में खसूसियत के साथ, और पंजाब में और बंगाल में, और इसी तरह बाद दूसरे ममालिक में, मसलन युगेंडा है जिसमें आज इज्तमा हो रहा है, वहाँ बड़े बड़े अजीम शान दीन के लिए कुर्बानी करने वाले, खिदमत दीन में मुनहमिक रहकर ज़िंदगी गुजारने वाले वजूद थे, और उनकी तारीख से युगेंडा की तारीख रोशन है। लेकिन आगे औलादें या ठंडी पड़ गईं या किसी जगह से वजह से पीछे हट गईं, और बाद ऐसे भी हैं जिन्होंने जमात से ताल्लुक़ कुलियतन तोड़ लिया, बाद ऐसे हैं जो ताल्लुक़ ऐसा रख रहे हैं कि गोया ना होने के बराबर। लेकिन जब भी इनसे राबता हुआ है और इनके आबाओजदाद के ज़िक्र से उनको मैंने वापस आने की नसीहत की है, तो खुदा के फ़ज़ल से नेक असर पैदा हुआ है। युगेंडा के दौरे के वक्त भी, कनाडा के दौरे के वक्त भी ऐसे ख़ानदान मुझे मिले, जब उनके आबा का जिक्र किया गया तो एकदम आंखें चमक उठीं और एक ज़ाती ताल्लुक़ पैदा होता हुआ दिखाई दे रहा था, और फिर अहमदियत के साथ 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 ताल्लुक़ कायम होता चला गया। तो ये एक गुर है जो कुरान ने हमें सिखाया है, इसे इस्तेमाल करें, फिर देखें कि इंशाल्लाह ताला आपकी आइंदा नस्लों की आला अकदार की हिफाजत होगी, और वो अकदार जो मिट चुकी हैं उन्हें असर नौ जिंदा किया जा सकेगा। मिसाल के तौर पर मैंने सुबह सरहद के बाद बुज़ुर्गों के नाम पेश नज़र रखे हैं। हज़रत मुस्लिम मौऊद रज़ी अल्लाह ताला अन्हु ने खसूसियत से एक दफ़ा सुबह सरहद के बुज़ुर्गों का ज़िक्र फरमाया और ये बयान किया कि हजूर के हज़रत मुस्लिम मौऊद के इल्म के मुताबिक कोई और ऐसा सूबा, कोई और ऐसा मुल्क नहीं जिसमें सुबह सरहद की तरह बड़े लोगों ने अहमदी की तरफ तवज्जो की हो, और जिस कसरत से सुबह सरहद में बड़े बड़े लोगों ने अहमदियत की तरफ तवज्जो की है और खिदमत दीन में आला नमूने कायम किए हैं, उसकी हज़रत मुस्लिम मौऊद के फरमाते हैं कि और कोई मिसाल कहीं दिखाई नहीं देती। उस मज़मून को पकड़ते हुए मैंने आज मैं बाज़ मिसालें आपके सामने रखता हूँ ताकि खसूसियत से सुबह सरहद जहाँ ये इज्तमा हो रहा है उनको अपने आबा का ज़िक्र सुनकर खुशी हो और तबीयत में वलवला पैदा हो, और वो आइंदा अपनी नस्लों को बताएं कि हम कौन थे और किन पाक चश्मों से हम फूट कर अब हमारा ज़िंदगी का पानी किन पाक चश्मों से फूटा था जो अब रफ्ता रफ्ता दरिया बनता चला जा रहा है। छोटे छोटे ख़ानदान फैलते फैलते अब ऐसा फैल चुके हैं बाद कि सब दुनिया में फैल चुके हैं और मुस्तकम हो चुके हैं। तो इस रंग में उस ज़िक्र खैर से मैं उम्मीद रखता हूँ कि उनके अंदर एक नई ज़िंदगी पैदा होगी। और आज मैंने ये जो गाउन पहना हुआ है ये भी खसूसियत से इस वजह से पहना है कि ये सुबह सरहद का गाउन है। तो मैंने कहा उनको सरहद की बातें करते वक्त, सरहद की तारीख याद कराते वक्त गाउन भी वो पहनूं जो उनको दिखाई दे कि हमारे मुल्क का है और ज़्यादा अपनायत महसूस हो। तो अब मैं हज़रत मुस्लिम मौऊद का ये इक्तबास पढ़ के आपके सामने रखता हूँ, आपके सामने पढ़ के सुनाता हूँ। सुनाते हैं, सैयद इस सूबे में यानी सुबह सरहद में बड़े बड़े ख़ानदानों के लोग अहमदी हुए हैं। पंजाब के अहमदियों में इस किस्म का असर व रसूख रखने वाले हज़ार में से एक भी नहीं। ये देखें कितना फ़र्क नुमाया करके आपने देखा और दिखाया। लेकिन सूबा सरहद में हर 100 अहमदियों में से एक दो ऐसे हैं जो चोटी के ख़ानदानों में से हैं। पंजाब में तो कोई एक दो हो गए जैसे नवाब मोहम्मद अली खान साहब, रईस या मलक उमर अली साहब हैं, मगर सूबा सरहद में ख़ानदानी वजाहत और असर व रसूख रखने वाले कई हैं। मसलन साहबजादा अब्दुल क़य्यूम साहब के भाई बहुत बड़े ख़ानदान में से हैं। मुराद हज़रत साहबजादा अब्दुल लतीफ़ साहब से है जो साहबजादा अब्दुल हमीद, साहबजादा अब्दुल सलाम, साहबजादा अब्दुल रशीद साहब के और इनके बहनों भाइयों के वालिद थे, और बहुत ही मौजूद ख़ानदान था सुबह सरहद का, और इनके नेक असरात बड़ी मुद्दत तक सारे इलाके पर कायम रहे और इस ख़ानदान की इज्जतें रहीं। और अल्लाह बेहतर जानता है कि फिर क्यों क्या एतबार आया कि बज़ाहिर बच्चे मुखलिस भी हैं लेकिन फिर भी वो असर रसूख बाकी नहीं रहा। कोई अंदरूनी कमजोरी ऐसी हुई होगी जिसके नतीजे में ये रसूख मिट गया, वरना अल्लाह ताला नेक असरात को मिटने नहीं दिया करता जब तक कोई खामियां इंसान के अंदर पैदा ना हो जाए। तो अल्लाह ताला वैसे जानता है क्या हुआ, लेकिन इनको कोशिश करनी चाहिए कि अपने बुजुर्ग नेक आबा की आला रस्मों को मजबूती से दोबारा इख्तियार करें और जिंदा करें, और फिर देखें कि दुनियावी असर खुद ब खुद पीछे गुलामों की तरह चला आएगा। दुनियावी असर की खातिर नहीं करना, बल्कि कुरानी बयान के मुताबिक उन आबा के जिक्र को जिंदा करना है जो जिनका जिक्र कुरान जिंदा फरमाता है, वो जिक्र जिंदा करना है जो जिक्र इलाही की तरफ ले जाता है, और फिर अशद्दा जिक्र बनकर खुदा की याद में मुंतकिल हो जाता है। दुनिया के असरात और दुनिया के रसूख ये तो फिर गुलामों और लौंडियों की तरह पीछे पीछे चलते हैं, इन्होंने तो आना ही आना है। फिर फरमाते हैं इसी तरह दिलावर खान साहब हैं, मोहम्मद अकरम साहब हैं, मोहम्मद अकबर साहब हैं, इहयाउद्दीन साहब हैं, यहाँ जनरल इहयाउद्दीन मुराद हैं, मोहम्मद अली खान साहब हैं, मलक आदिल शाह साहब हैं, अमीरुल्ला खान साहब हैं, अब्दुल हमीद साहब ज़्यादा वाले हैं, गोया चंद सौ अहमदियों में से एक दर्जन के करीब ऐसे आदमी हैं जो भारी असर और रसूख रखने वाले ख़ानदानों से ताल्लुक़ रखते हैं। इस नस्बत के लिहाज से बाकी हिंदुस्तान में बासर ख़ानदानों में से कम अहमदी हुए हैं। ये खुतबा जुमा 9 दिसंबर 1944। सूबा सरहद की तारीख जमात अहमदिया के आगाज़ की तारीख के साथ शुरू होती है, यानी अहमदियत की सूबा सरहद में तारीख जमात अहमदिया के आगाज़ की तारीख के सफर के साथ इकट्ठी शुरू होती है। पहले सहाबी जिन्होंने हज़रत मसीह मौऊद अलैहि सलाम के हाथ पर बैत की 1899 में लुधियाने की बैत में शामिल हुए, उनका नाम हज़रत मौली अब्दुल खैर अब्दुल्ला साहेब तंगे बराह था, ये तंगे बराह जगह का नाम है। हज़रत मसीह मौऊद अलैहि सलाम ने इनको इनकी ना सिर्फ बैत ली बल्कि इनको आगे बैत लेने की इजाज़त दी और अपना नुमाइंदा मुकर्रर फरमाया कि मैं तुम्हें इजाज़त देता हूँ कि मेरी बैत मेरी नुमाइंदगी में लोगों से लिया करो। इनकी आगे कोई औलाद नहीं हुई, बस इसमें एक ये भी अल्लाह ताला का ख़ास एहसान था कि इनको खुदा ताला ने रूहानी औलाद कसरत से अता फरमा दी, और जिस्मानी औलाद की कमी इस तरह पूरी हो गई कि हज़रत मसीह मौऊद अलैहि सलाम की रूहानी औलाद के और आपके दरमियान एक वास्ता बन गया। दीगर सहाबा हज़रत मसीह मौऊद अलैहि सलाम में खान बहादुर काजी अब्दुल कादिर खान साहब पेशावर शहर का जिक्र भी अहमियत रखता है। आपने 25 अगस्त 1899 को बैत की, यानी बैत लुधियाना में तो शामिल नहीं हुए लेकिन उसी साल बैत कर ली। काजी मोहम्मद हसन साहब खानुल उलमा जो पेशावर शहर के रईस थे और वजीर अफगानिस्तान रहे हैं, उनके ये पोते थे खान बहादुर काजी अब्दुल कादिर खान साहब। औलाद के मुतालिक हमें इलम नहीं कि कहाँ गई क्या हुआ, ये सरहद की जमातों का काम है कि उनको तलाश करें। फिर हज़रत मिर्ज़ा हज़रत मौलाना ग़ुलाम हसन खान साहब पेशावरी जो हज़रत मिर्ज़ा बशीर अहमद साहब के रज़ी अल्लाह अन्हु के खुसर थे, हज़रत काजी अब्दुलरहमान साहब महल्ला बाकर शाह साहब, हज़रत मौलाना ग़ुलाम हसन खान साहब की बैत है 17 मई 1890 की, और काजी अब्दुलरहमान साहब महल्ला बाकर शाह साहब बाकर शाह पेशावर रज़ी अल्लाह अन्हु इनकी बैत है 28 दिसंबर 1890 की। फिर हज़रत सैयद अहमद शाह साहब वल्द मीर बादशाह साहब पेशावर, इन्होंने 20 फरवरी 1892 को बैत की। फिर सैयद शहदा हज़रत साहबजादा अब्दुल्लतीफ़ शहीद साहब रज़ी अल्लाह ताला अन्हु, आपने दिसंबर 1900 में बैत की। फिर हज़रत मौली हबीबुल्ला साहब बांडी ढोंडा एबटाबाद बैत 1901। फिर हज़रत मौली मोहम्मद याहिया साहब दीप ग्रां हज़ारा बैत 1906। ये डॉक्टर सईद अहमद साहब जो मौजूदा लाहौरी जमात के अमीर हैं उनके वालिद थे। फिर काजी मोहम्मद यूसुफ साहब फारूकी डॉक्टर मसूद अहमद साहब काजी मसूद के जो आजकल शिकागो में हैं ان کے والد اور ان کی نسل بھی اللہ کے فضل سے امجد سے پر مضبوطی سے قائم اور اکثر نیکیوں میں آگے آگے ہے. حضرت مولانا سید محمد سرور شاہ صاحب جن کو شیر خدا کا لقب عطا ہوا, یہ انہوں نے 1902 مئی میں بیعت کی تھی. مکرم امیر اللہ خان صاحب صحابی اب اسماعیلیہ, ان کی اولاد ایک کے سوا باقی سب خدا کے فضل سے مخلص احمدی ہیں. بشیر رفیق صاحب جو ہمارے خان صاحب امام صاحب کہلاتے ہیں, جو ان کی بیگم کے دادا تھے. دیگر بزرگان جن کی اولاد مخلص احمدی ہے یا اکثریت اللہ کے فضل سے اچھی مخلص احمدی ہے, ان میں قاضی محمد شفیق صاحب ہیں, حضرت مولوی محمد الیاس خان صاحب ڈاکٹر حمد اللہ خان صاحب کے دادا اور بشیر رفیق صاحب کے نانا, خان بہادر دلاور خان صاحب کا ذکر مل چکا ہے, ذکر ہو چکا ہے, صاحبزادہ ہاشم جان صاحب مجددی, ان کی ایک ہی بیٹی تھی وہ خدا کے فضل سے زندہ ہیں اور بڑی مخلص احمدی ہیں, مرزا غلام حیدر صاحب ہمارے مرزا مقصود صاحب وغیرہ کے والد, یہ مشہور خاندان ہے. کرنل صاحبزادہ احمد خان صاحب ساکن مٹھا ضلع مردان, صاحبزادہ سیف الرحمان صاحب آف بازید خیل, منشی محمد دانش مند خان صاحب جو بشیر رفیق خان صاحب کے والد ہیں, والد تھے فوت ہو چکے ہیں, مکرم محمد اکرم خان صاحب درانی, ان کے بیٹے محمد ہاشم خان صاحب کی شادی جو فضل صاحب سیال کی بیٹی سے ہوئی تھی, فقیر محمد خان صاحب ایگزیکٹو انجینئر, خان بہادر محمد علی خان صاحب بنگش آف کوہاٹ, مکرم محمد خواص خان صاحب آورشکی ڈاکٹر سعید خان صاحب کے والد, عبد القیوم خان صاحب اب شیخ محمدی, قاضی محمد عمر جان صاحب اب ہوتی, آدم خان صاحب جو سابق امیر ضلع مردان تھے اب بھی خدا کے فضل سے زندہ اور بہت ہی مخلص فدائی دین کا علم رکھنے والے بزرگ ہیں, صوفی غلام محمد صاحب اب ڈیرہ اسماعیل خان صاحب, ان کی اولاد یہاں انگلستان میں موجود ہے, صاحبزادہ عبد الطیف صاحب اب ٹوپی جن کا ذکر پہلے گزر چکا ہے. اس کے علاوہ اور بھی بہت سے ہیں جن کی اولاد کا تعلق یا خلافت احمدیہ سے کٹ کر لاہوری جماعت سے ہو گیا یا سرکتے سرکتے وہ جماعت احمدیہ کے دائرے سے باہر نکل گئے. ایک لمبی فہرست ان بزرگوں کی ہے اور اس وقت اس کا وقت نہیں ہے کہ وہ ساری فہرست پیش کر سکوں. بہت سے ایسے بھی ہیں جن کا ہماری تاریخ میں ذکر نہیں ملتا, لیکن سفر صوبہ سرحد کے دوران جب بعض بڑے بڑے لوگوں سے میری ملاقاتیں ہوئیں تو انہوں نے خود یہ تسلیم کیا اور بتایا کہ ان کے والد مخلص احمدی تھے, لیکن یہ حضرت مسیح علیہ السلام کے ساتھ تعلق سیاسی وجوہ سے مخفی رکھتے تھے, اور جہاں تک ان کے عقائد کا تعلق ہے وہ نہ صرف احمدی بلکہ حضرت مسیح علیہ السلام سے والہانہ عقیدت رکھتے تھے. بعض ایسے بزرگ ہیں جو زندہ ہیں اور بڑے بڑے سیاسی مناصب پہ پہنچے ہوئے بھی ہیں, ان کا نام لینا مناسب نہیں کیونکہ ان کے والد اپنی نیکی کے باوجود شرماتے تھے, تو وہ تو پھر اور بھی زیادہ خفت محسوس کریں گے اور گھبرائیں گے کہ ہمیں کوئی احمدیت کی طرف منسوب کر دیا گیا, مگر پرائیویٹ مجالس میں وہ ذکر کرتے ہیں. تو ایسے لوگوں سے پرائیویٹ مجالس میں ذکر کرنا چاہیے, وہی رستہ ہے جو قرآن کریم نے بیان فرمایا ہے, آبا کے ذکر سے خدا کے ذکر کی طرف ان کو منتقل کرتے ہیں, آبا کا ذکر کرتے ہوئے ہاتھ پکڑ کر آگے بڑھیں اور ذکر اللہ میں جا کر اپنی منزل کے اپنی آخری منزل تک پہنچیں اور وہاں اپنے سفر کا اختتام کریں. یہ وہ طریق ہے جس سے ہم بہت سی کھوئی ہوئی اعلیٰ اقدار کو واپس کر لے سکتے ہیں, دوبارہ اختیار کر سکتے ہیں, اور قوموں کی زندگی کا راز اس میں ہے. اور قرآن کریم کی اس آیت نے بہت ہی گہرا نفسیاتی نقطہ بیان فرمایا ہے جس کا قوموں کے عروج اور زوال سے بڑا گہرا تعلق ہے. بس یوگنڈا ہو یا صوبہ سرحد کی جماعتیں ہوں یا پنجاب کی یا مشرقی پاکستان غلطی سے مجھے نکل گئے, بنگلہ دیش کی جماعتیں ہوں یا اور دنیا میں ہندوستان وغیرہ جہاں جہاں بھی دنیا میں احمدیہ جماعتیں ہیں جن میں پہلی نسل کا تعلق صحابہ یا تابعین سے تھا وہ خصوصیت سے میرے پیش نظر ہیں. ان کے علاوہ بھی جہاں تک میں نے نظر ڈالی ہے بعض ایسے بھی ہیں افریقہ میں, مثلا افریقہ کے بعض ممالک میں ایسے بزرگ بھی ہیں جنہوں نے نہ صحابی دیکھا نہ تابعی سے تربیت حاصل کی مگر اخلاص میں غیر معمولی ترقی کر گئے اور اپنے علاقے میں عظیم الشان اخلاص اور قربانی کی مثالیں قائم کر گئے ہیں جو زندہ جاوید ہوں گی. تو ایسے علاقوں میں ان کے ذکر سے بات چلانی چاہیے. بس تمام دنیا میں جماعتوں کو احمدی بزرگوں کی یادوں کو زندہ کرنے کی مہم چلانی چاہیے اور تمام تربیتی اجلاسوں میں ان کے ذکر خیر کو ایک لازمی حصہ بنا دینا چاہیے. سب سے زیادہ زور اس بات پر ہونا چاہیے کہ آنے والی نسلوں کو اپنے بزرگ آبا و اجداد کی اعلیٰ کردار اور اعلیٰ اخلاق کا علم ہو, ان کی قربانیوں کا علم ہو, ان کا ذکر کریں تو ان کا دل اس سے پگھلے اور ان کی محبت اللہ کی محبت میں تبدیل ہونے لگے. جن بزرگوں کا میں نے ذکر کیا ہے ان میں سے بعض ایسے ہیں, بلکہ بہت سے ایسے ہیں کہ ان کا ذکر جب آپ پڑھتے ہیں تو خواہ آپ کا ان سے خونی رشتہ نہ بھی ہو آپ کا دل ان کی محبت میں اچھلنے لگتا ہے. بس جن کا خونی رشتہ ہے ان کے اوپر تو ان کی مثالیں بہت گہرا اثر کریں گی. بس اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے کہ قرآن کریم کے بیان فرمودہ اس اہم تربیتی نقطے کو اچھی طرح سمجھ کر ذہن نشین کر کے اس پر عمل پیرا ہونے کی کوشش کریں اور ساری دنیا میں ذکرکم آباکم کا ایک سلسلہ جاری ہو جائے جو لازماً اشدہ ذکرہ پر ختم ہو, یعنی اللہ کے زیادہ شدید زیادہ پرجوش زیادہ محبت والے ذکر پر اس کا انجام ہو. اس کے بعد اب مجلس شورا سے متعلق وقت تھوڑا سا رہ گیا ہے مگر کچھ باتیں ضرور کرنی چاہتا ہوں. میں نے بارہا بیان کیا ہے کہ مجلس شورا خلافت کے بعد جماعت احمدیہ میں سب سے زیادہ اہمیت رکھتی ہیں, کیونکہ خلافت اور شورا یہ دو مضمون ہیں جن کا قرآن کریم میں ذکر ہے, جن معلوم ہوتا ہے کہ نظام سلسلہ دینی نظام کی جان ان دو چیزوں میں ہے. اس پہلو سے میں نے تمام دنیا میں مجالس شورا کے انعقاد پر زور دیا اور کوشش کر رہا ہوں کہ ان کے اوپر نظر بھی رکھوں اور اگر کہیں غلطیاں ہو رہی ہیں تو اپنے سامنے ان کی اصلاح کر دوں تاکہ آئندہ صدی میں ہماری طرف سے کوئی غلط روایات نہ آگے پہنچ جائیں. اور جہاں تک مجلس شورا کی روایات کا تعلق ہے یہ بہت حضرت مسلم موعود کے خلافت کے بڑے لمبے دور پر پھیلی پڑی ہیں اور بہت ہی قیمتی روایات ہیں. ان کو ان سے آشنائی کے بعد مجلس شورا کا جو تصور دل میں جانشین ہو جاتا ہے, ذہن پر نقش ہوتا ہے, اس تصور کو میں نے ان مجالس شورا میں منتقل کرنے کی کوشش کی ہے اور کرتا چلا جا کر رہا ہوں اور آئندہ بھی کرتا رہوں گا. مگر میں نے محسوس کیا ہے کہ مجلس شورا پر جب نظر نہ رکھی جائے یا مجلس شورا میں شامل لوگ یہ سمجھیں کہ ہم اس وقت آزادی سے بیٹھے ہوئے ہیں ہم پر کوئی نظر نہیں ہے تو وہ بدکنے کی کوشش کرتے ہیں, رستے سے ہٹنے کی کوشش کرتے ہیں اور دنیا کی مجالس شورا کی بعض باتوں سے متاثر ہو کر ایسے انداز اختیار کر لیتے ہیں جن کا تقویٰ سے کوئی تعلق نہیں ہے. بس بار بار ان کو سمجھانے کی ضرورت ہے. اس ضمن میں جہاں تک میں نے یورپ کی مجالس سے خطاب کیا ہے ان کا ریکارڈ موجود ہے. میری یہ نصیحت ہے کہ مجلس شورا کا جہاں بھی انعقاد ہو اس انعقاد سے پہلے منتظمین کوشش کریں کہ وہ تمام کیسٹس جن میں مجلس شورا سے متعلق میں نے ہدایتیں کی ہیں دی ہوئی ہیں ان کو خود غور سے سنیں اور اگر ہو سکے تو ان میں سے بعض مجلس شورا کے اراکین کو سنائیں گے, اس سے انشاءاللہ تعالیٰ ان کو بہت فائدہ پہنچے گا. ابھی پچھلے سال ایک بیلجیم میں مجلس شورا منعقد ہوئی, وہاں اللہ تعالیٰ کے فضل سے بعض پرانے مربی بھی موجود ہیں ہمارے کیپٹن شمیم احمد صاحب بھی بڑے مخلص فدائی اور تجربہ کار احمدی ہیں، لیکن مجلس شورا کے وقت میں نے محسوس کیا کہ روایات سے ناواقفیت ہے، اور پوری طرح تصور صحیح نہیں ہے کہ مجلس شورا کیا ہوتی ہے، کیسے منعقد کی جاتی ہے. بس شروع میں میں نے ان کو بھی تفصیل سے سمجھایا، اور جہاں تک مجھے یاد ہے اس کی ریکارڈنگ ہو چکی ہے. اگر وہ ریکارڈنگ تمام ممالک کو نہ گئی ہو تو وہ حاصل کریں، اور اس میں آپ کو بہت سے ایسے امور مل جائیں گے جن کو سمجھے بغیر آپ کو مجلس شورا کا صحیح مجلس شورا کی صحیح تشخیص نہیں تشخص نہیں ہو سکتا، اس کا پتہ نہیں لگ سکتا کہ شورا ہے کیا چیز، کس نے مشورہ لینا ہے، کس سے لینا ہے، مشورے کی حقیقت کیا ہے، کس طرح دیا جاتا ہے، مشورے کی حیثیت کیا ویسی ہے جیسے دنیا میں پارلیمنٹس میں فیصلوں کی حیثیت ہوتی ہے یا اس سے مختلف ہے. ان تمام امور پر میں نے اس میں روشنی ڈالی اور وضاحت کی ہے. پھر احمدیوں کے لیے نام پیش کرنے کے آداب، مجلس شورا کس طرح منعقد کی جاتی ہے، یہ سارے امور بیان کیے ہیں. لیکن اس سے پہلے بھی غالباً سویڈن میں بھی اور انگلستان میں بھی اور ناروے میں بھی ان مضامین پر روشنی ڈال چکا ہوں، اور وہ ساری کیسٹس مہیا ہو سکتی ہیں. تو اس تھوڑے وقت میں میں تفصیل سے دوبارہ روشنی تو نہیں ڈال سکتا، لیکن یہ بتا رہا ہوں کہ ان کیسٹس سے آپ استفادہ کریں، ان سے آپ کو بہت کچھ مجلس شورا کے متعلق معلوم ہوگا، اور مجلس شورا کی اعلیٰ اقدار کی حفاظت بہت ضروری ہے. میرا تجربہ ہے کہ باوجود نصیحتوں کے جب میں وہاں موجود نہ ہوں جہاں مجلس شورا منعقد ہو رہی ہے، تو کچھ لوگ رستے سے ہٹنے کی کوشش کرتے ہیں، اور یوں معلوم ہوتا ہے جیسے میرے سامنے ان کا انداز اور ہوگا، اور میرے سے جب میں ان کو نہیں دیکھ رہا ان کا انداز اور ہوگا. یہ ایک بہت ہی خطرناک رجحان کی نشاندہی کرنے والی بات ہے. حقیقت یہ ہے کہ مومن تو خدا کے سامنے زندگی بسر کرتا ہے، اور خدا ہر جگہ ہے اور ہر وقت دیکھ رہا ہے. جب تک یہ رجحان پیدا کر کے ہم اپنے فرائض کو ادا نہیں کرتے، اس وقت تک ہم تقویٰ کے لباس سے خالی رہیں گے، آری رہیں گے. تقویٰ کے بغیر کسی ہماری زندگی کی کوئی ضمانت نہیں ہے، اور تقویٰ کا مضمون، اس کی جان یہ ہے کہ خدا مجھے دیکھ رہا ہے. سبحان من یرانی، حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی نظم ہر بیاہ شادی کے اوپر آپ بار بار سنتے ہیں، جلسوں پہ بھی سنائی جاتی ہے، اور یہ مصرع تو بار بار دہرایا جا رہا ہے، ٹیپ کا مصرع ہے. سبحان من یرانی، سبحان من یرانی، پاک ہے وہ ذات جو مجھے دیکھ رہی ہے. تو آپ یہ سوچا کریں کہ خدا دیکھ رہا ہے. اگر مجلس شورا میں شامل ہوتے وقت آپ یہ خیال کریں کہ خدا ہمیں دیکھ رہا ہے، ہمارے اطوار، ہمارے انداز پر اس کی نظر ہے، اگر ہم نے کوئی بد اخلاقی کی، اگر کسی طرح اپنے بھائی کا تحقیر سے ذکر کیا، کسی کا دل دکھایا، مشورہ دیتے وقت اپنی انانیت پیش نظر رکھی، اپنی چلاکی، اپنا زیادہ علم لوگوں کے سامنے دکھانے اور نمائش کرنے کی کوشش کی، تو یہ ساری وہ باتیں ہیں جن کو خدا دیکھ تو رہا ہے مگر کراہت کی نظر سے دیکھ رہا ہے. اور اگر اپنے محبوب کی کراہت کی نظر انسان پر پڑے تو اس سے انسان کا وجود دہل جاتا ہے، لرزہ تاری ہو جاتا ہے. اسی لیے انسان اپنے پیارے اور اپنے محبوب کے سامنے جس کے جذبات کی اس کے دل میں کچھ قدر ہوا کرتی ہے، صاف ستھرا ہو کر بن ٹھن کر جاتا ہے، اور اپنے عیوب پہ پردے ڈال کر جاتا ہے. پہلی رات کی سہاگن جب اپنے خاوند کے سامنے جاتی ہے تو اتنا اس کو بنایا سجایا جاتا ہے، ہر قسم کے اس کے عیوب پر پردے ڈالے جاتے ہیں، ایسے غازے ملے جاتے ہیں جس سے چہرے کے داغ مٹ جائیں وغیرہ وغیرہ. خدا کے سامنے جو مومن کی روح نے جانا ہے، اس سے زیادہ حسین سہاگن بن کے جانا چاہیے. اور خدا کے سامنے جانے کا مضمون تو یہ ہے کہ سبحان من یرانی، ہر حال میں اس کے سامنے ہیں، لیکن اس کے باوجود ہر حال میں ہر وقت خدا دکھائی دے نہیں سکتا، اور یہ اللہ کا احسان ہے.
अगर हर वक्त दिखाई दे तो मोमिन की तो लरसते लरसते जिंदगी खत्म हो जाए। ये खुदा की शान है कि वो जाहिर भी है और मख्फी भी, बातिन भी है। उसका बातिन होना उसके बंदों पर एक बहुत बड़ा एहसान भी है, इसलिए कि वो जब हट जाता है तो उस वक्त कुछ थोड़ी सी ज़्यादा आज़ादी सी मिलती है, थोड़ा सा इंसान रिलैक्स हो जाता है। और जब मैं रिलैक्स कहता हूँ तो मेरा मतलब है वो लोग जिनको नेकी की ज़िंदगी बसर करने की पूरी आदत नहीं पड़ती, वो बार बार कुछ आराम चाहते हैं, और खुदा का बातिन या गायब होना उनको वो आराम मुहैया कर देता है। लेकिन ऐसे मौके जिन जो ख़ास अहमियत के मौके हैं, मसलन नमाज के लिए मस्जिद में जाना या घर में नमाज पढ़ना या अहम दीनी मजालिस में शामिल होना, इन मजालिस पर खुदा के हाजिर होने का एहसास बहुत नुमायाँ हो जाता है। और जब मैं कहता हूँ सुबहाना मैं यरानी के मज़मून को पेश नज़र रखें तो मुराद ये है कि जब सजदा गाहों में जाएं, जब खुदा की इबादत के लिए खड़े हों, जब खुदा के जिक्र की मजालिस में शामिल हों, तो उस वक्त कम से कम रिलैक्स ना हुआ करें। उस वक्त पूरी तरह खुदा के तसव्वुर को हाजिर करके अपने अंदाज को, अपने अतवार को सजाएं, उनको जीनत दें, अपने वजूद को महफूज करें, यानी हर किस्म की शैतानी अदाओं से महफूज कर दें। ये मज़मून बयान करना थोड़ा सा मुश्किल है, मेरे जहन में है लेकिन मुनासिब अल्फाज बाज दफ़ा हाजिर नहीं होते। मुराद ये है कि जब खुदा की हजूरी का तसव्वुर आपके ऊपर छा जाए तो उस वक्त दो किस्म की हरकतें इंसान खुद ब खुद करेगा। एक है इस्तिग़फ़ार, जिसका मतलब है अपनी कमजोरियों को छुपाना, उन पर मिट्टी डालना, और शर्मिंदगी का एहसास। चुनांचे हजरत आदम के वाक़िया में हमें हुजूरी का ये मज़मून बताया गया है। अल्लाह ताला को जब उन्होंने हाजिर देख लिया सामने, हालांकि पहले भी हाजिर था, जब गफलत का इरतकाब हो रहा था उस वक्त भी खुदा हाजिर था, मगर उस वक्त गफलत की आंख ने खुदा को ज़रा ओझल रखा हुआ था। जब वो गफलत की आंख खुली और खुदा को करीब देखा तो पहला रद्द अमल था कि पत्तों से अपने वजूद को ढांपने लगे, यानी अपनी कमजोरियों पर इस्तिग़फ़ार के पर्दे डाले। तो एक तो ये रद्द अमल है कि अपने अयूब को छुपाने की कोशिश करें, अपनी कमजोरियों पर पर्दे डालें, मगर इस्तिग़फ़ार के पर्दे, रिया के पर्दे नहीं। और दूसरा अपने आप को हसीन बनाएं। ये दो ही चीज़ें हैं, नकायस को छुपाएं और अपनी खूबियों को चमकाएं और उजालें। बस खुदा के सामने जब बातें करें तो ऐसी बातें करें कि खुदा को उन पर प्यार आए। ऐसी बातें करें जब आप दुनिया में बातें करते हैं अपने दोस्तों के सामने तो दोस्तों को भी आप पर प्यार आता है। बस दुआ का फ़न बहुत ही बड़ा और अजीम फ़न है, उसमें एक ये बात भी दाखिल है कि बातें करते वक्त खुदा का दिल पुचकारने की कोशिश करें, ऐसी अदा बनाएं कि खुदा को पसंद आ जाए। चुनांचे बहुत से ऐसे लोग जो दुआ के मुतलिक मुझे लिखते रहते हैं, ये बताते हैं कि बाज़ दफ़ा जब दिल अटक गया और दिल पे एक किस्म का जमूत सा जारी हो गया, दुआ करने के लिए कोई गैर मामूली अंदरूनी क़ुव्वत जोश नहीं दिखाती थी, उस वक्त फिर हमने सोच कर अल्लाह ताला को राज़ी करने के लिए ये चलाकियाँ की। और बाज़ चलाकियाँ इतनी प्यारी चलाकियाँ थीं कि जब वो मैंने उनको पढ़ा तो मुझे समझ यकीन आ गया कि ये दुआ तो कबूल होनी ही होनी थी। और बाकी सफ़े में इसी का जिक्र मिलता था फिर कि जब हमने खुदा को ये कहा तो अचानक वो दिल की के जो ताले खुल गए और रवानी पैदा हो गई और अल्लाह ताला ने अपने फजल के साथ उन दुआओं को कबूल कर लिया। अभी कल परसों की बात है, अमरीका से हमारी एक बहन का फ़ोन आया था, उन्होंने बताया कि एक मौके पर मुझे ये फिक्र पैदा हुई और ऐसी तशवीश थी कि उसके नतीजे में बेचैन होकर मैंने जो दुआ की वो इतनी जल्दी मकबूल हुई कि मैं हैरान रह गई। बस दूसरा पहलू जो खुदा की हुजूरी का है वो ये है, पहला इस्तिग़फ़ार, जब मजलिस शूरा में जाया करें तो अपनी कमज़ोरियों पर नज़र रखें, और सबसे बड़ी कमज़ोरी अनानियत की कमज़ोरी है। आपको बार बार नफ्स धोखा देगा, आपको शोखी सिखाएगा, आपको अपने कमज़ोर कम अकल भाई पर हंसना हंसने पर आमादा करेगा, तहखीर पर आमादा करेगा, गलत दलील देने वाले का मजाक उड़ाने पर आमादा करेगा। कई किस्म के शैतानी वसवसे हैं जो ऐसी मजालिस जिन पर अहम उमूर पर गौर होता है, उन मजालिस में इंसान के साथ ताल्लुक, इंसान के दिलों पर और दिमाग पर कब्जा कर लिया करते हैं। और ये वसाविस हैं जो दरअसल कौमों को गुमराह करने का मुरीब बनते हैं। बस मजलिस शूरा में इन वसाविस से अपनी हिफाजत इस्तिग़फ़ार के जरिए करें, हर किस्म के नफसानी ख्याल को अपने दिल से निकाल फेंकें, और फिर जब मशवरा दें तो खुदा ताला से दुआ करते हुए, और ऐसी दुआ करते हुए जिससे आप समझते हो कि अल्लाह राजी हो जाएगा, अल्लाह को आप पर प्यार आ जाएगा। खुदा से रहनुमाई हासिल करें, अपनी चालाकियों पर बिना ना करें, बस ऐसी दुआओं के साथ जिन दुआओं में एक किस्म की एक कशिश पैदा हो जाती है, जिन दुआओं को खुदा प्यार से देखे, खुदा से रहनुमाई हासिल करें, फर्ज करें कि यह मशवरा तेरी खातिर देने के लिए हाजिर हुए हैं, तुम्हारी हमारी अकलों को चमका और हमारी जुबान में ताकत पैदा फरमा, हम अपनी बात को सही तरीके पर समझाने के अहल हों। और ये सब कुछ करने के बाद फिर खाली हो हाथ होकर बैठ रहे हैं कि हमने जो कुछ करना था कर दिया है, अब हमारी बात चाहे कबूल हो या ना मकबूल हो, हम उसी तरह सिलसिला के फिदाई हैं, उसी तरह समेना व आताना की रूह के साथ सिलसिले के हर फैसले को कबूल करेंगे, जिस तरह ये बात करने से पहले हम करते थे या करते रहे हैं। ये वो तीन बातें हैं जिन जो मेरे नज़दीक मजलिस शूरा में बरकत पैदा करने के लिए और रूहानी तौर पर मजलिस शूरा को ज़िंदा करने के लिए ज़रूरी हैं। हर मशवरा देने वाला इस्तग़फ़ार के साथ हाजिर हो, इन वुज़ू कर ले, हर मशवरा देने वाला अपनी नेकियों को चमकाए और खुदा के हुजूर सजदा रेज़ हो और जीनत लेकर खुदा के हजूर हाजिर हो, और हर मशवरा देने वाला जब कुछ मशवरे दे बैठे तो फिर ये अर्ज करे कि सुपुर्दम बतो माया खीशरा तो दानी हिसाब कमो बेशरा, हमने मशवरा दे दिया, अब मानने वाले माने या ना माने हम राजी हैं, हमने तो जो कुछ हाजिर करना था कर दिया। इस रूह के साथ अगर आप मजाले से शूरा मैं हाजिर हुआ करें और उनके आला अकदार को जिंदा रखेंगे तो मैं यकीन रखता हूँ कि मजालिस शूरा जमात के अकदार की हिफाजत करेंगी और जमात की हमेशा की ज़िंदगी की जामिन बन जाएंगी। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए।
الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلل فلا هادی له أن أشهد أن لا إله إلا الله وحده لا شريك له وأن أشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر
तकबीर कहें।